یا علی مدد. الوائز رائے ابو علی مشنری وائز نمبر 734.
پنچھی ہو مرا سب جگ پنچھی جی پنچھی پنچھی ہو مرا شا سب جگ پنچھی جی آشا ہم بھی پنتھا پچھیا جی. جو پھر رسم کبیر دین کا یقینان ہے بلا نہاز امام پہ سلوات پڑھو مبین اللہ صلی اللہ علیہ وسلم. پھر فرماتے ہیں کہ میں پنچھی ہوں, میرا بھی ایک پنتھ ہے. پنتھ یعنی مذہب. جتنے بھی دنیا میں انسان ہیں سب کا ایک مذہب ہے. وہ لوگ جو ناستک ہیں خدا کو نہیں مانتے ان کا یہ مذہب ہے, ان کا بھی مذہب ہے. اور ان کا مذہب یہ ہے کہ خدا نہیں ہے. کوئی نانک کو مانتا ہے, کوئی ہرے کرشنا کو مانتا ہے, کوئی جیسس کو مانتا ہے, کوئی محمد کو مانتا ہے, کوئی رام کو مانتا ہے, کوئی کرشن کو مانتا ہے. اور ایسے بھی ہے کہ جو کسی کو نہیں مانتے خود کو مانتے ہیں. ہر ایک انسان کا کچھ مذہب ہے. اب وہ مذہب سچا ہے؟ اگر سچا ہے تو کتنا سچا ہے, اور اگر جھوٹا ہے تو اس کی تو بات ہی نہیں. اس حسن کبیر دین کہتے ہیں کہ میرا بھی ایک پنتھ ہے. اور پھر حسن کبیر دین کا جو پنتھ ہے تو وہ کیا ہے؟ آشا جی مت تارات تو تم نے جان آور نہ جانو کو یہ میں تیرے کو ماں باپ تیرے کو ہی سمجھتا ہوں, میں کسی اور کو نہیں جانتا. یہ پیر حسن کبیر دین کا پنتھ ہے. ہمارے باپ داداؤں کو اس مذہب کی تعلیم پیروں نے دی, اور ہم نے یہ مذہب اپنے باپ داداؤں سے سیکھا. سوا کہ وہ آدمی کہ جو شادی کر کے اسماعیلی مذہب میں آئے, یا تھوڑے سے ایسے بھی ہیں کہ جو اپنے خاص مقصد کے لیے ہی اسماعیلی بنے ہیں, جن کو کوئی لالچ نہیں تھا کہ ہم شادی کر کے اسماعیلی بنے. اور وہ اس لیے اسماعیلی بنے کہ شادی اس لیے کی جاتی ہے کہ دونوں ساتھ رہیں. ہر ایک کے اپنے اپنے خیالات ہیں, مگر ہم نے یہ مذہب میجورٹی, ہم جو یہاں بیٹھے ہیں, یا میجورٹی اس وقت جو ہندوستان پاکستان کے جنگپو دیپ کے جو اسماعیلی ہیں, یا وہ اسماعیلی کے جو سرنیا کے اندر ہے, جو ہمارے سے بہت پرانے اصل امام اسماعیل شاہ کے زمانے سے اسماعیلی ہیں, یا وہ بدخشانی کے جنہوں نے امام مستنصر باللہ کے زمانے کے اندر سید ناصر خسرو سے اسماعیلی مذہب سیکھا. کروڑوں اسماعیلی دنیا کے اندر موجود ہیں, لیکن اپنے باپ داداؤں سے یہ مذہب سیکھا ہے. تو باپ داداؤں نے یہ مذہب جو سیکھا تو ہم کیا مانتے ہیں, کہ ہمارے باپ دادا استغفر اللہ دوزخ میں گئے یا جنت میں گئے؟ ہمارے باپ دادا تھے, میرا باپ گزر گیا, میرا دادا گزر گیا, میں نے یہ مذہب ان سے سیکھا, لیکن میرے دل کے اندر راحت ہے کہ میرے باپ دادا سچے مذہب کے تھے, جنت میں گئے. مگر کچھ ایسے اسماعیلی بھی ہیں کہ جن کے من ڈھچو پچھو ہیں, وہ مذہب کو سمجھے نہیں اور اپنے اس مذہب کے خلاف باتیں کرتے ہیں. تو ان کو میں پوچھتا ہوں کہ تمہارے باپ دادا دوزخ میں گئے کہ جنت میں گئے؟ کوئی جواب نہیں ہے اس چیز کا. میں نے آپ کو عرض کی کہ گرپی رسم کر رہے دن فرماتے ہیں ہر ایک کا کوئی مذہب ہے, تو پھر میں سوچو تو صحیح میرا مذہب کیا ہے. اگر پیر حسن کبیر دین کی طرف دیکھتے ہیں تو کہتا میرا مذہب یہ ہے कि इसके सिवा कोई नहीं, मैं किसी और को जानता ही नहीं। अगर न जानू कोई, मैं किसी और को जानता ही नहीं। हीरासन कबीरदीन के जो बाप थे गुरु की सदरदीन माँ बाप, वो क्या कहते हैं, हे जी सिरसो हमारा याली तेरे पाँव धरिया तेरे तिरसा दे, याली जीवरा निपना, या मौला मेरा सिर तेरे पाँव में पड़ा है और तेरी ही बरकत और रहमत और तुफैल से मेरे जीव का पार निस्तारा मुक्ति होगी। अब फिर सदरदीन के परदादा जो थे, फिर शमस जो थे, हम उनकी तरफ देखते हैं तो फिर शमस कहते हैं, बहुत अच्छी तरह से कहा, हे पंथ पूरो शुरो कोई का धियावे चार दिन रहना, बंदे झूठे क्यों कमावे। ये पंथ बहुत मुश्किल है। वीर शम्स कहते हैं कि ये जो मजहब है इसको पूरी तरह कोई शूरवीर बहादुर ही समझते हैं। ही पंथ पूरो शूरो कोई तो ध्यान कोई कोई है, क्योंकि इस्माइली मजहब जो है ना कठिन है। इस सदरदीन एक और जगह पे शम्स अपने परदादा की हां में हां मिलाते हैं, यानी जो दादा परदादा ने कहा कि सदरदीन कहते हैं वो बराबर है। सब पंथ थी ही पंथ दोहेलो घड़िये घड़िये करारियां। तमाम जितने भी मजहब हैं उन सब में मुश्किल मजहब तो यह इस्माइली मजहब है कि जिसमें घड़ी घड़ी चीजें बदलती रहती हैं, घड़ी घड़ी तकलीफें आती रहती हैं, घड़ी घड़ी नवी नवी चीजें होती हैं, एक ही हालत के अंदर एक ही स्पीड से एक स्मूथनेस के साथ ये मजहब नहीं चलता। क्यों नहीं चलता? 2000 बरस से ये ईसाई लोग अपने धरे के ऊपर चले जाते हैं, 1400 बरस से जो शरीयती मुसलमान हैं उन्होंने वही 1500 बरस की शरीयत को पकड़ रखा है, 4000 बरस से हजरत दाऊद और हजरत मूसा को मानने वाले ये यहूदी ज्यूज हैं उन्होंने भी वो 1400 बरस नहीं 2000 बरस नहीं 4000 बरस की पुरानी चीजें पकड़ के रखी हैं। नानक को मानने वाले 700 बरस हुए ये सिख लोग इन्होंने पकड़ रखा है, 2500 बरस हुए 2500 बरस बुद्ध मजहब को तो बुद्ध को मानने वालों ने भी अपनी प्रणाली का ऐसी पकड़ रखी है। एक इस्माइली है कि जो घड़ी घड़ी कभी इधर होते हैं कभी उधर होते हैं, कभी ये करते हैं कभी वो, क्यों? वजह क्या? वजह यह है कि तमाम मजहब जो दुनिया में हैं किसी में उनके पास हाजर जोमे का धनी नहीं, मर चुके हैं उनके धनी और जो मरे हुए हैं वो अब नवी बात क्या करेंगे? कुछ नहीं। मगर जो जीता होता है वो नवी नवी बातें करता है, कभी हमको ये कहता है कभी हमको वो कहता है। इमाम सुल्तान मोहम्मद शाह के मुख मुबारक से फरमान सुने कि सुबह की जो इबादत है अगर बीमार भी पड़ जाओ चार आदमी तुमको पलंग के ऊपर डाल के उठा के जमात खाने लाए इस हालत में भी आओ और इबादत करो। इमाम सुल्तान मोहम्मद शाह ने यह कहा कि बीमार तो बीमार मगर इबादत करो। एक औरत शादी की, बच्चे हुए, आबिद औरत थी, बच्चे हो गए, शादी हो गई, सास ससुर हस्बैंड बच्चों की सब जिम्मेदारियां पड़ गईं, इबादत कमजोर हो गई। मौला के हुजूर में मेहमानी रखी है, इमाम सुल्तान मोहम्मद शाह की बात करता हूं, हाथ जोड़ के रो पड़े। मौला ने दिलासा दिया, थोड़ा रोने से रंग घट गया, तो माँ बाप पूछे क्या बात है। कहती मौला, शादी से पहले इबादत के अंदर जो मुझको मजा आता था, शादी के बाद चला गया। बच्चे हो गए, इबादत नहीं होती। एक बरस हुआ मैं इबादत नहीं कर सकी, तू मुझे माफ कर दे। मौला फरमाया, इबादत तो माफ नहीं होती, तुम हर रोज 15-15 मिनट ज्यादा करके वो एक बरस की इबादत पूरी करो, लेकिन माफ नहीं होती। हम अब देखो, ये हजर इमाम ये जोमे के अंदर बॉम्बे के दरखाने में बैठे थे, जमात खाना सारा बंगली भरी हुई थी, 4,500 जवान बच्चे पहली वक्त बोल लेने के लिए आए हैं। मौला ने खड़े होकर फरमाया, फरमान किए बहुत से, उसने फरमाया देखो, अगर तुम्हारे बदन में पेन होता होवे तो तुम उस दिन इबादत नहीं करो, और अगर कोई ऐसी औरत है कि जो प्रेग्नेंट है और आखिरी दिन है, दिल घबराता तंग होता है, भले वो भी इबादत ना करे। बदल गया ना मामला। वो कहता तो इबादत माफ नहीं होती, तुम 15-15 मिनट भी करके पिछला कर्जा पूरा करो। और इसने कह दिया कोई जरूरत नहीं, अगर प्रेग्नेंसी के आखिरी वक्त है इबादत नहीं होती ना सही, तुम्हारे बदन में दर्द हो रहा है उस दिन बंदगी ना करो। बदल गया ना मामला, क्योंकि जीता जागता मास्टर बैठा है, हर जमाने के अंदर मौजूद है। जैसा जमाना, एक वो जमाना था मौलाना शाह हसन अली पातशाह का, जब हिंदुस्तान में आए मौला 1842 के अंदर, उस वक्त सारे हिंदुस्तान के अंदर बहुत थोड़े लोग थे, बहुत ही थोड़े लोग, शायद हमारी जमात के एवरेज 1-2% लोग थे कि जो बैतुल ख्याल की इबादत करते थे, मगर वो इबादत रात को 12 से लेकर सुबह 6 बजे तक 6 घंटे की बैठक होती थी। 6 घंटे आंख बंद करके एक ही हालत में, मोशनलेस कंडीशन में इबादत करनी 6 घंटे। आहिस्ता आहिस्ता जमाना पलटता रहा, अली शाह माँ बाप के जमाने में 4 घंटे हो गए, सुल्तान मोहम्मद शाह के जमाने में 4 घंटे थे, फिर 3 हुए, 2 हुए, 1 हो गया। अब मौला ये कहते हैं कि तुम्हारा ध्यान लगे न लगे, मगर तुम बैठक करो। और सुल्तान मोहम्मद शाह फरमाते थे कि बराबर ध्यान लगाओ, अगर तुम ध्यान नहीं लगाओगे तो कुछ नहीं मिलेगा। एक दिन इमाम ने जरा थोड़ा गर्मी का फरमान किया कि तुम बैतुल ख्याल में आके सो जाते हो, इससे तो बेहतर है कि तुम घर पे बैठे रहो, क्योंकि जमात खाने आके सो जाने की जो बेअदबी और गुनाह चढ़ता है उससे तो बचोगे ना, इबादत होती है बल्कि वहां के सो जाते हो। हजरत इमाम कहते हैं 10 मिनट 15 मिनट 20 मिनट कुछ भी, लेकिन इबादत करो, ध्यान नहीं लगता ना सही, फिर भी तुम इबादत करो। जमाना बदल गया, यही ईमान की खूबी है। सारी दुनिया के 5 बिलियन लोगों में 2-2.5 करोड़ इस्माइली हैं कि जिनके पास हजर इमाम मौजूद है, किसी के पास नहीं, और किसी के पास होता है तो दूसरी पीढ़ी में खत्म हो जाता है। आज से लगभग 125 साल पहले, 125 साल नहीं हुए सॉरी 100 वर्ष भी नहीं हुए, 1890 के अंदर गुरदासपुर के जिले में कादियान एक छोटा सा गांव है, इस कादियान के अंदर एक आदमी जिसको छोटी उम्र से इबादत का शौक था, नमाजें पढ़ता था, मस्जिद में जाता था। याद रखो, जब मैं इबादत कहता हूं तो हमारी जो बैतुल ख्याल की बंदगी जो इबादत है, ये दूसरे के पास कहीं भी नहीं है, मगर इबादत का मतलब यह है खुदा को याद करना, नमाज पढ़ना भी इबादत है, राम राम करना भी इबादत है। जो आदमी सच्चे सिद्दक दिल से खुदा को किसी भी तरीके से याद करता है, खुदा का नाम लेता है, चाहे वो संस्कृत में नाम लेवे, ईश्वर कहे, तो वो काफिर नहीं हो गया, उसको अल्लाह कहने से या ईश्वर कहने से या राम कहने से या उसको गॉड कहने से कोई फर्क नहीं पड़ता। खुदा ताला कुरान शरीफ में फरमाता है कि खुदा के हजारों नाम है, उसको किसी भी नाम से याद करो। तो नमाजें वगैरह पढ़ता था, ये वो रास्ता है खुदा को याद करने से इंसान के दिल के अंदर अच्छाइयां पैदा होती हैं। लेकिन कभी कभी अच्छाइयां बर्दाश्त करना, सहन करने की शक्ति घट जाती है। एक आदमी है वो एक रोटी खाता है बस पेट भर जाता है, और बाज ऐसे हैं कि 10 रोटियां खाते हैं, 2-4 और मिल जावे तो वो भी चढ़ा जावे। सबका स्टेमिना जुदा, सबकी ताकत जुदी, सबका हौसला जुदा। इसी तरह से रूहानी ताकत भी जो है ना वो इबादत के अंदर सबकी सरीखी नहीं। कोई ऐसे लोग भी हैं कि जो इबादत में बैठते हैं तो 6 घंटे बैठते हैं, और कोई ऐसे भी हैं कि 6 मिनट भी नहीं बैठ सकते। मगर जब इंसान की खुद की बर्दाश्त करने की, सहन करने की जब उसकी शक्ति खत्म हो जाती है और उसके बियॉन्ड जाता है तो फिर उसको खराबी पैदा होती है। इसी चीज को हम मगरूरी कहते हैं, बड़ाई कहते हैं, कुछ भी समझ लो। तो हर इंसान की एक लिमिट होती है। कारा रूरा मिशनरी थे, भगत सुल्तान मोहम्मद शाह हमेशा उसको भगत करके बुलाते थे, भगत कारा रूरा। एक दिन फरमाया, भगत कारा रूरा, ये खुदा आज से इबादत बंद करो। अरे ऐसा भी एक दाखला बन गया, ये इमाम कहता है इबादत करो लेकिन किसी एक को भी कह दिया कि आज से तुम इबादत बंद करो। क्यों? उसकी लिमिट आ गई थी, उसने इतनी इबादत की कि इमाम सुल्तान मोहम्मद शाह ने उसकी वौत के बाद फरमाया था कि कारा रूड़ा जब दुनिया में जिंदा था तो 4 आसमान की खबर रखता था। उसकी इबादत का ये दर्जा था कि 4 आसमान तक हजरत ईसा अलैहिस्सलाम 4थे आसमान पे हैं। यानी इमाम के एक फरमान में है दरे रहमत में, मंजेवड़ी के फरमानों में, कि तुम ईसा जैसे, मूसा जैसे बन सकते हो, शाह शम्स जैसे बन सकते हो, शम्स तबरेज जैसे बन सकते हो, तो ये उधर दाखला ले लो कि हजरत ईसा अलैहिस्सलाम 4थे आसमान पे हैं। तो कारा रूड़ा के लिए फरमान किया कि दुनिया में जिंदा था तो 4 आसमान की खबर रखता था। इस दर्जे का आदमी था, उसको इमाम फरमाया भी इबादत बंद करो। मौला ने अपने बच्चे को बचा लिया, मगर वो पहली रात जो फरमान हुआ अपने आप को रोक ना सका। जीव के साथ इतना ताल्लुक पैदा हो गया था, रूह और जीव एक हो चुके थे। जैसे किसी शराबी को कह दो आज से शराब नहीं पीना तो कितना भी मन को रोके मगर बोतल देख के ना दिल बदल जाता है। बस कारा रूड़ा 5 घंटे इबादत करते थे, आधी रात को उठ बैठा, दूसरे दिन कहीं देख लिया, मौला ने हुक्म किया, ए कारा रूड़ा मैंने तुमको कहा कि इबादत नहीं करो फिर भी तुमने रात को इबादत की, मुंह नीचा कर लिया, यानी भूल हो गई। दूसरी दफा फरमान हुआ मगर न रह सका। तीसरे दिन मौला ने सख्त फरमान किया, देखो इबादत बंद नहीं करोगे। तो मौला ने बहुत खराब लफ्ज कहा, अगर इबादत नहीं बंद करोगे तो शैतान बन जाओगे। फौरन पांव पे गिर गया और उसके बाद इबादत नहीं की। ये आदमी जिसका मैं जिक्र करता हूं, गुलाम मोहम्मद उसका नाम, इसने बस थोड़ी सी तस्बीहां और नमाजें पढ़ ली और लोगों को अपने पास ले आया, उनका मुर्शिद बन गया। मुर्शिद बनने के बाद लोगों की इज्जत मिली, लोगों के तरफ से वखान के शब्द मिले, अफदक हो गया, कहने लगा कि मैं इमाम हूं। इमाम में से रामकृष्ण भी बन गया और रामकृष्ण के बाद ये दावा किया कि मैं नबी हूं। जब वो नबी तक पहुंचा तो मुसलमानों ने उसको कुफ्र के फतवे लगाए। बहुत बड़ी बड़ी बातें हो गई, मैं उसकी हिस्ट्री बयान नहीं करना चाहता, میں یہ دخلہ دینا چاہتا ہوں کہ دنیا کے اندر ایسے اگوے، ایسے رہنما، ایسے مرشد، پیر، امام، لوگوں کے مذہبی لیڈر دنیا میں بہت ہوتے ہیں، بہت ہوتے ہیں، لیکن جس کا برتن چھوٹا ہوتا ہے، جس کی طاقت کمتی ہوتی ہے، وہ تھوڑا زیادہ کھا لے تو پھر نقصان ہوتا، بیمار ہو جاتا ہے، اور آخر پھر اس کے اوپر کفر کے فتوے لگے، اور آج ساری دنیا کے مسلمانوں ملکوں کے اندر قادیانیوں کو، احمدیوں کو آؤٹ آف اسلام بنا دیا. اس کا بیٹا اس کی موت کے بعد ان کا خلیفہ بنا، اور اس کے بعد پھر کوئی نہ ہوا، مطلب کہ آج کوئی نہیں تھا. میں نے یہ بات اس لیے کہی کہ دنیا کے اندر بہت سے لوگ ایسے ہوئے، کسی کا بیٹا ہوا یا کسی کا پوتا ہوا، بس ختم ہو گیا، نسل چلی ہی نہیں. یہ ایک ہی ہے آخری دنیا میں، آخری دنیا میں ایک ہی ہے. سوری کہ جو آج تک قائم ہے اور کہتا ہے کہ یہ جو مذہب ہے، یہ زندگی بھر تک ایک آدمی کے ساتھ مل جائے تو زندگی بھر تک اس کے دل کو خوشیاں دے، اور یہ وہ مذہب ہے کہ جو قیامت تک چلے، اور امامت بھی اٹوٹ ہے، پرپیچول ہے، یہ امامت کا سلسلہ قیامت تک چلے گا. علی مرتضیٰ سے لے کے 1400 سال ہوئے، ہمارے 49 امام ہوئے علی سے لے کے، ہر امام نے یہ دعویٰ کیا اپنی امامت میں کہ امامت قیامت تک چلے گی، ہر امام نے دعویٰ کیا. دنیا کے اندر آج مجھے بتاؤ تو صحیح کہ کسی کی نسل 5, 10, 15 پیڑھی سے تک بھی پہنچی ہوئے تو 49 پیڑھیاں ہوئیں، آج تک برابر دعویٰ چلتا رہا، کئیوں نے دعوے کیے، کئیوں نے، رسول پاک کے بعد آج تک 32 مسلمانوں نے یا امامت کا یا نبوت کا دعویٰ کیا. گئے 1400 برس میں 32 ایسے مسلمان علماء، عالم، فاضل ہوئے کہ جنہوں نے کسی نے امامت کا دعویٰ کیا، کسی نے نبوت کا دعویٰ کیا، جیسا کہ یہ غلام محمد نے بھی نبوت اور امامت کا دعویٰ کیا، رام کرشن کا دعویٰ بھی کیا، لیکن بیٹا ہوا اور اس کے بعد معاملہ ختم. اس طرح یہ تمام رہے، کہیں کی چل نہ سکی، مٹ گئے. ابراہیم علیہ السلام کو خدا نے فرمایا، اے ابراہیم، میں تیرے اوپر ایک امتحان ڈالنا چاہتا ہوں. عرض کی کہ مولا، بندہ حاضر ہے، ایک دن عبادت کر کے ٹیک لگا کے سو گئے تھے. نبیوں کی جو نیند ہے نا، وہ ہماری طرح کی نیند نہیں ہوتی. نبیوں کی نیند آدھی نیند ہوتی ہے، آدھی نہیں ہوتی. وہ نیند میں بھی جاگے ہوتے ہیں، ان کے دل کبھی سوتے نہیں. دیکھا تو فرمان ہوا، اے ابراہیم، تیری پیاری سے پیاری چیز، تو جس کو سب سے زیادہ پیار کرتا ہے، میرے رستے میں قربان کر. آنکھ کھلی اور یہ فرمان یاد کیا، پسینہ آ گیا. حضرت اسماعیل ان کے جو سب سے بڑے بیٹے تھے، بہت مدت کے بعد بیٹا ملا. 99 ایئرز کی ایج ہوئی ابراہیم نبی کی جب اسماعیل علیہ السلام پیدا ہوئے. 99 ایئرز کی ایج، اور بہت مدت کے بعد بیٹا آیا اس بڑھاپے کی عمر میں. ان کو بہت پیار کرتے تھے. نبیوں اماموں کے بدن جو ہیں وہ بھی ہماری طرح کے مٹی چمڑے کے بدن ہیں، انسانی کمزوریاں، ویکنس وغیرہ ان میں بھی ہیں، جیسے کہ کھانا پینا پسند ہوتا ہے، بیوی بچے پسند ہیں، کپڑے لتے پسند ہیں، مگر وہ کنٹرول میں رہتے ہیں، ہم لوگ کنٹرول سے باہر ہو جاتے ہیں. نبی اور امام جو ہیں بیمار بھی ہوتے ہیں، جوان بھی ہوتے ہیں، بوڑھے بھی ہوتے ہیں، ان کو زخم بھی لگتے ہیں، وہ اچھے بھی ہو جاتے ہیں. نارملی انسان کی جو کمزوریاں فطرتاً جو ہوتی ہیں، وہ سب نبیوں اماموں میں بھی ہوتی ہیں. ان کو بلکہ اپنے بیٹے پسند ہوتے ہیں، اولاد پیاری ہوتی ہے. رسول اکرم صلی اللہ علیہ وآلہ وسلم ठंडी ठंडी मौसम थी, मक्का मदीना के अंदर तो बर्फ नहीं पड़ती, लंबा चोखा पहना हुआ था और बगल में ऐसा समझो कि कोई बड़ा सा बैग या कोई पोटली उठा रखी हो, ऐसा बल्ज था। अब मदीने के अंदर चले जाते थे तो सामने से एक सुहाबी मिले, अभी एक साइड में इतना बहुत बल्ज था तो उसने पूछा, या नबी क्या वजन उठा रखा है, मैं कुछ हेल्प करूं? ऐसा खोल के बताया तो इमाम हुसैन अलैहिस्सलाम दबे हुए बैठे थे। इमाम हुसैन को वो सर्दी न लगे, अपनी बगल में उसको उठा रखा था, उसको देख के किस किया, प्यार किया। उसको कहते हैं वो आदमी कौन था पता है? पहला खलीफा हजरत अबू बकर। फरमाया, ऐ अबू बकर, मैं इसमें से हूं, ये मेरे में से है। अना मिनल हुसैन व हुसैन मिनी, इन्हें अपने आप को यह फरमाया कि मैं और वो एक ही हैं, मैं उसमें से हूं, वो मेरे में से है। एक दिन डेढ़ दो बरस की उम्र मौलाना हुसैन को कंधे के ऊपर एक टांग इस तरफ एक टांग इस तरफ और उसने बाल पकड़े हुए नाना के चले जाते थे। मदीने से बाहर निकले, लोगों ने देखा तो यही हजरत अबू बकर फिर सामने से मिले तो देख के फरमाया, वाह वाह बेटे, सवारी तो बहुत अच्छी है। सवारी का मतलब जैसे कि आदमी घोड़े पे बैठा है तो घोड़े को सवारी कहते हैं और उसके ऊपर बैठने वाले को सवार कहते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम 124,000 नबियों के सरदार उसके कंधे पे जो बैठा हो गए तो वो कैसा खुश नसीब है। कहता है, बेटे सवारी तो बहुत अच्छी है। हुजूर कहते हैं, सवार भी तो अच्छा है, यानी जो मेरे कंधे पे चढ़ा है वो भी तो ऐस मर्तबे का है ना, सवार भी अच्छा है। तो रसूलों को भी अपनी औलाद से मोहब्बत होती है, ये एक नेचुरल चीज है। हज़रत इब्राहीम अलैहिस्सलाम सोच में पड़े, क्या खुदा का ये ख्याल है कि मैं इस्माइल को कुर्बान करूं? चुप रहे, सोच में पड़े रहे। दूसरे दिन फिर यही हुक्म हुआ, ऐ इब्राहीम प्यारे से प्यारी चीज हमारे रास्ते में कुर्बान करो। दूसरे दिन भी मन जरा झचू पचू रहा। नबियों की जितनी भी चीजें हैं उनके अंदर गुनाह और खामियां और कमजोरियां जाहिर नहीं होती, और अगर होती हैं तो ये समझो कि वो हमारे लिए लेसन है। अल्लाह ताला कुरान में फरमाता है कि ऐसा कोई दुख नहीं, ऐसी कोई तकलीफ नहीं जिसमें तुम्हारा हाथ नहीं। तो अगर ज़िक्रिया अलैहिस्सलाम को करवट से चीर दिया तो क्या हजरत ज़िक्रिया ने गुनाह किए थे? अय्यूब अलैहिस्सलाम को बदन में कीड़े पड़ गए तो क्या हजरत अय्यूब ने कोई गुनाह किए थे? यूनुस अलैहिस्सलाम को मच्छी के पेट के अंदर रख दिया, इब्राहिम को आग में डाल दिया, ऐसे पर बहुत से नबियों को बड़े बड़े दुख दिए गए, वो उनके गुनाहों की वजह से नहीं थे। नबी मासूम है, तमाम नबी जो हैं मासूम हैं, पाक हैं, बेगुनाह हैं। इसी तरह से तमाम इमाम जो हैं वो पाक हैं, मासूम हैं, बेगुनाह हैं। वो भूल नहीं करते, गुनाह नहीं करते, गलती नहीं करते, मगर फिर भी ऐसा क्यों हुआ? हमारे लिए वो लेसन छोड़ जाते हैं। उन्होंने जिंदगी के अंदर दुनिया में आके इंसानी रूप अख्तियार किया है, बीवी बच्चे बनाए, मेहनत की, बाल भी पैदा किया, मालदार भी बने, राजा भी बने। दाऊद अलैहिस्सलाम बादशाह भी थे, नबी भी थे। सुलेमान अलैहिस्सलाम बादशाह भी थे, नबी भी थे। बहुत से नबियों ने बड़ी फकीरी और गरीबी भी उठाई, मगर वो उन्होंने अपनी जिंदगी को हमारे लिए एक लेसन बनाया कि दुख आवे शुक्रगुजारी करो और जमे रहो, खुदा के ऊपर विश्वास रखो और हिम्मत रखो, दुखों के अंदर हार मत जाओ, दिल छोटा मत करो। नबियों ने हमारे लिए लेसन्स रखे। मौलाना इमाम सुल्तान मोहम्मद शाह सल्लल्लाहु अलैहि, लोग बीमार पड़े तो उसके पास जाते थे और वो दुआ कहते थे तो लोग अच्छे हो जाते थे। लेकिन 8 बरस तक खुद के पांव दुखते रहे सुल्तान महमूद शाह के, खुद के पांव दुखते रहे। एक बाई थी, उसको ऐसा ही कोई रूमेटिज्म की बीमारी थी, डॉक्टर ने कह दिया तेरे को सारी जिंदगी रहना पड़ेगा। बोला ने उसको फरमाया कि तुम लसन खाओ, अच्छी हो गई। तो खुद क्यों लसन नहीं खाया? खाते भी होंगे, मगर याद रखो मेरी बात को कि नबी इमामों को जो दुख होते हैं वो उनकी कोई भूल की वजह से नहीं, उनके दुखों में भी कोई भेद और राज होता है। और वो राज ये होता है पहला कि वो लोगों के लिए एक लेसन बना के, एक एग्जाम्पल बना के छोड़ जाते हैं। जैसा कि अय्यूब नबी को साबरा नबी कहते हैं, वो इतने सबर वाले, इतने पेशेंट और टॉलरेंट थे कि उनको इतना दुख पड़ा कि कोई और होता तो मालूम नहीं क्या करता, लेकिन अय्यूब अलैहिस्सलाम हमेशा सबर में रहे। इस तरह से नबी जो होते हैं उनके ऊपर दुख पड़ते हैं। तीसरी दफा जब यह फरमान आया तो अपने बेटे को बुलाया, इस्माइल को कहा, बाज रिवायतों के हिसाब से उनकी उम्र 6-7 बरस की थी, बाज रिवायतों के हिसाब से 9-10 बरस की थी, मगर इतना तो जरूर है कि वो 6 और 10-12 बरस की उम्र के दरमियान थे, समझदार थे। इस्माइल अलैहिस्सलाम को कहा, बेटे मुझे एक बात करनी है, अब्बाजान आप हुक्म करो, मुझे आप अपना ताबेदार मानोगे, ताबेदार यानी ओबीडियंस मानोगे, समझोगे। अल्लाह ने हुक्म किया है कि सबसे प्यारी चीज मैं उसके रास्ते में कुर्बान करूं, और बेटे तेरे से ज्यादा मुझे कोई प्यारा नहीं। फौरन खड़े होकर कहते हैं, अब्बाजान आप बिल्कुल ढील ना करें, मेरे को बिल्कुल भी डोलता हुआ यानी डाउटफुल हालत में, कांपता हुआ, डरता हुआ बिल्कुल नहीं पाओगे, मैं तैयार हूं। और खुद ही छुरी भी लेके आए और साथ एक कपड़ा भी लाए। नदी के किनारे पे पहुंचने के लिए इस्माइल अलैहिस्सलाम ने अब्बा को कहा कि नदी के किनारे पे चल के आप मुझे शहीद कीजिए, ताकि आप जैसे ही छुरी फिराओ तो छुरी फौरन फेंक दो पानी के अंदर। वहां पहुंचे तो एक कपड़ा निकाला खीसे में से और अपने बाप की आंखों पर कपड़ा बांधा। तो इब्राहिम अलैहिस्सलाम पूछते हैं, ये क्या करते हो? कहने लगे, हजरत इस्माइल कहते हैं अब्बा को कि जब मैं आपकी गोद में कुर्बानी के लिए सोऊंगा तो आपकी नजर जब ही पड़ेगी तो हो सकता है कि आपकी आंखों में मेरे लिए ममता और प्यार पैदा हो जाए और हाथ थुरचने लगे। इसके लिए आंखों पर पट्टी बांधता हूं कि आप मुझे देखो नहीं। इब्राहिम अलैहिस्सलाम ने अपनी औलाद को खुदा के राह में कुर्बान किया। मेरा मतलब कहने का यह था दीनदारों कि खुदा का जो रास्ता है ना, इस रास्ते के अंदर स्मूथनेस नहीं है, ऊंची नीची पहाड़ियां हैं, रास्ते में पत्थर हैं, कांटे हैं, खड्डे हैं, कहीं गिर पड़ते हैं, घुटने छिल जाते हैं, लोही निकलता है, मार पड़ती है, कभी गरीबी आ जाती है तो ऐसी गरीबी आती है, इतना कर्जा पड़ जाता है कि आदमी मुंझा जाता है, घबरा जाता है। या मौला मेरी मदद कर, खूब दुआएं मांगता है, तस्बीहां निकालता है, सताड़े डालता है। ऐसे भी सताड़े हैं कि आदमी घर बैठा है और जमात तस्बीह निकालती है सताड़े की। और मैं आज कई बरसों से कहता आया हूं, मुखी कांवड़िया बेचारे क्या करें, क्योंकि मुखी कांवड़िया तो जमात को लाभ देने के लिए बैठे हैं, लेकिन जमात को सोचना चाहिए ये सताड़ा बख्शवाने की जो रीत रस्म आपने निकाली किधर से, कौन से पीर ने कहा और कहां इमाम के फरमान में है ये चीज। सताड़ा बख्शवाया नहीं जाता, सताड़ा डलवाया जाता है। और सताड़े का नाम ही 7 दिन है, यानी आप 1 दिन के पैसे दे के 7 दिन का लाभ लेना चाहते हो, वो नहीं चलता। सताड़ा तो एक बहुत एटम बम की तरह बड़ी मुश्किल चीज है, खुदा न करे कोई बहुत बड़ी बला आवे तब आप सताड़ा डालो, वगरना ये क्या है, $5-10 दे के हम सताड़े की तस्वीर में सताड़ा बख्शवा लो। 1 दिन का सताड़ा नहीं बख्शवाया जाता, सताड़ा 7 दिन होता है। सताड़ा ये है कि आपके घर का एक एक बच्चा दो दिन का बच्चा है उसको भी जमात खाने में लेके आओ। सताड़े का मतलब ये है कि आपकी सारी फैमिली जमात खाने में आवे। सात दिन तक आप दुआ अपने घर में पका के मौला के दरबार में लेके आओ, और हाँ जमात के साथ शामिल होके सात दिन तक आजजी करो, अपने गुनाहों की माफी मांगो, आंखों से आंसू निकालो, मौला मेरे ऊपर ये बला आ गई तू रहम कर दे। लेकिन जरा ऑपरेशन करना है तो सताड़ा बख्शवा लिया, 105 डिग्री ताप आ गया तो सताड़ा बख्शवा लिया। छोटी छोटी बातों के ऊपर ये सताड़े ये बराबर नहीं। इसके लिए मैं कहता हूं कि हमारा जो मजहब है हम समझे नहीं अभी तक। याद रखो दीनदारो, आज एक भेद की बात आपको कहूं, कॉमन चीज है लेकिन आपका ख्याल शायद उस तरफ नहीं गया। वो भेद ये है कि दुख को राजी खुशी से सहन करो, इससे आत्मा मजबूत होती है। टॉलरेट, हैव पेशेंस इन कैलमिटी, दिस विल एनहेंस योर स्पिरिट। इस्माइली मजहब के भेद में से ये एक भेद है कि दुख के अंदर वावेला मत करो, शोर मत मचाओ, दूसरों के सामने अपना दुख जाहिर भी मत करो, दुख उसने भेजा है या हमारे गुनाहों की वजह से भेजा है और या उसने हमारे ईमान को टेस्ट करना है इसलिए भेजा है। दो ही कारण है दुख के, तीसरा कारण ही नहीं। 99.5% जो दुख आते हैं हमारे गुनाहों की वजह से आते हैं, और शायद 0.5% ऐसा होवे कि हजर इमाम हमारा ईमान तो पास्ता है, हमें टेस्ट करता है, हमारी परीक्षा लेता है इसके लिए, बाकी तीसरा कोई कारण नहीं दुखों का। कोई आदमी किसी दूसरे को दुखी नहीं कर सकता। अगर किसी ने आपको थप्पड़ मार दिया है तो मारा उसने, लेकिन मरवाने वाला कोई दूसरा है, उसने ऊपर वाले ने इसको कहा पीट इसको एक। अब इसके हाथ से पिटवाया और ये पुलिस में गया और ये पकड़ा गया, जेल में गया, तो खुदा ने उसको कहा इसको पीट। हाँ, इसके गुनाहों की वजह से इससे मार खिलवाई और इसके गुनाहों की वजह से मार के जेल में भिजवाया। ये खुदा के अरेंजमेंट्स हैं, खुदा ऊपर से आके किसी को पीटता नहीं। मगर खुदा एक कंकर से, इंग्लिश में तो ये है ना, विद वन स्टोन किल टू बर्ड्स, लेकिन खुदा तो विद वन स्टोन वो 1000 बर्ड्स को पीटता है, मारता है। उसके हाथ बहुत बड़े हैं, उसकी ताकत बेहिसाब है, उसकी अरेंजमेंट जैसी कोई दूसरी अरेंजमेंट नहीं। इसके लिए जितने भी दुख हैं, छोटा होवे बड़ा होवे, हमारे गुनाह हैं। जब आपने ये हकीकत समझ ली कि जितने भी दुख हैं, आपको या मुझको याद नहीं रहता कि कौन से दुख की क्या सजा होती है, वो हमें पता नहीं लगता, लेकिन ये तो चौकस है कि दुख के पीछे हमारा गुनाह है। इसके लिए सबसे पहला काम क्या करना, अगर दुख आवे तो या मौला तेरा शुक्राना। जब भी कोई दुख आवे तो सबसे पहले शुक्र मांगो और फिर अस्तगफरुल्लाह की तस्बीहां निकालो। अस्तगफरुल्लाह, ऐ अल्लाह मुझे मुआफ कर दे। अरबी जबान का जो लफ्ज अस्तगफर है ना, ये इस्तगफार मगफर से निकला, मतलब के ढांप लेना, छुपा डालना, मेरे गुनाहों को ढांक ले, अपनी रहमत से मेरे गुनाहों को ढांक ले, मेरे गुनाह बख्श दे। रब्बी मेरे पालने वाले तू बुआ लाए, मैं तेरे पास प्रॉमिस करता हूं वापस ये गुनाह नहीं करूंगा, और अगर नहीं मालूम तो उसका मतलब यह है कि मैं आइंदा गुनाहों से बचूंगा। यदि कोई तकलीफ आवे पहला काम ये करो, शुक्र करो और अपने गुनाहों की माफी मांगो, मगर दूसरों को अपना दुख कहो मत, सिवा के मदद लेनी होवे। बीमारी आ गई तो डॉक्टर के पास जाने की मैं मना नहीं करता, ऐसा ना समझना। अबू अली ने कहा था वाइज में कि अगर बुखार आ जावे तो किसी को मत कहो, ये नहीं दिनदार। मतलब ये है कि अपने दुखों का रोना लोगों के पास मत रोओ। कई लोग ऐसे होते हैं, भला अंकुरो गुनों की ओर से कि खुदा मुके ही सजा देने। अरे भाई, तूने खुदा को ब्लेम कर दिया, उसको जालिम ठहरा दिया। हमेशा दुख के अंदर शुक्र करो, है मौला मेरे गुनाह है, चाहे वो चीज वो हमारे रूह को टेस्ट करने के लिए भेजता हो, तो भी हमको ये कहना या मौला तेरा शुक्राना, मैं गुनाह किया है, मेरी मदद कर और इबादत ज्यादा करो, अपने आप को नम्र बनाओ, हम्बल बनाओ, नम के चलो, जेंटलनेस और काइंडनेस पैदा करो अपने दिल के अंदर। नबियों इमामों की लाइफ के अंदर से हमको ये चीज मिलती है। तो मोमिनो, ये जो इस्माइली मजहब है, इस मजहब के अंदर बहुत बड़ी खूबियां हैं, बहुत बड़े बड़े आराम भी हैं, बड़ी बड़ी खुशियां हैं, बड़ी बड़ी रहमतें हैं, बख्शीशे हैं, बरकतें हैं, मगर सामने दुख भी बहुत है। बड़े में बड़ा दुख तो ये है कि हर रोज 365 दिन बेहिसाब, एक भी दिन खड़ा किए बगैर कितने हैं जो रोज जमा खाने आते हैं, के सारे एक अखे बरस में एक दिन भी जमात खाना नहीं चूका, कितने ऐसे। मैं बैतुल ख्याल की बात नहीं करता, उसकी तरफ जाता हूं तो कहना ही नहीं पड़ता, आप सब हंस पड़े, समझ गए कि बैतुल ख्याल में कौन रोज उठता है। देखा ये जमात खाना माशाल्लाह भरा हुआ है। मौला आपको दीन में दुनिया के अंदर मजबूत करे, सुखी करे, लेकिन अगर हम जमात खाने किसी कारण से नहीं भी आ सके, खुदा ने हमारे लिए सहूलतें भी रखी हुई हैं। मौलाना हज़रत इमाम डेढ़ वर्ष पहले जब ही स्टेट्स के अंदर गए तो माँ बाप ने फरमान फरमाया लड़कों बच्चों के अंदर जवानों में कि तुम्हारी बहुत दफा क्लासेस होती हैं शाम के वक्त यूनिवर्सिटी या कॉलेज या स्कूल में, तुम जमात खाने नहीं पहुंच सकते, मगर जहां भी हो तुम दुआ पढ़ सकते हो, दुआ पढ़ लो। अगर दुआ पढ़ने का भी टाइम नहीं मिला तो कम अज कम मौला कहते हैं अपने दिल में मुझे याद कर लो। फॉर इंस्टेंस क्लास चल रही है, टीचर सिखा रहा है और ऐसे समय में दुआ का टाइम है तो हम उनके सामने दुआ तो नहीं पढ़ सकते, तो कम अज कम दिल में मौला को याद कर ले। मौला फरमाया बाद में जब भी टाइम मिले दुआ पढ़ लो, लेकिन जब भी तुम मुझको अपने दिल में याद करोगे तो किसी को कुछ पता नहीं लगेगा कि तुम दिल में क्या कह रहे हो। हम अपने मौला को याद करते हैं, यही जो है ना इस्माइली मजहब की खूबी में, ये एक और खूबी है कि हम इस्माइली लोग कहीं भी किसी भी हालत में अपनी इबादत कर लेते हैं, चलते चलते, बाइसिकल चलाते चलाते, ड्राइविंग करते करते, एरोप्लेन में बैठे बैठे, कहीं भी दुआ का वक्त आता है लोगों के सामने कभी नहीं भी पढ़ सकते। हालांकि मौला ने फरमाया कि शर्म करे बगैर अपने खीसे से तस्बीह निकालो और दुआ पढ़ लो, लोगों का ख्याल मत करो। लेकिन मान लो कि कभी ऐसा मौका भी आया कि हम दुआ पढ़ ही नहीं सकते तो दिल में तो याद कर लेते हैं, ये इबादत है। हमारा मकसद ये है कि मौला के साथ हमारा संबंध कायम रहे। इस्माइली मजहब, जैसा कि पीर हसन कबीर दीन, पीर सदर दीन, पीर शमस के, मैंने आपको तीन पीरों के मैंने गिनान सुनाए कि इस्माइली मजहब ये है कि तुम्हारा सिर उस मौला के पांव में होवे। उसका मतलब यह है कि मौला का फरमान मानो। इस्माइली मजहब का सारा बेस स्ट्रक्चर पिलर जो कुछ भी कहो वो ये है कि हाजर इमाम का फरमान मानना, ये इस्माइली मजहब है। इसमें सब कुछ आ गया। किसी को हाजर इमाम यह भी कह सकता है कि मैंने तुमको दुआ बख्श दी, उसका हक है। इमाम जो है ना वो कुरान है। जिस तरह से नबी करीम के ऊपर 23 बरस तक रिवीलेशन हुई, कुरान कटके कटके टुकड़े टुकड़े आया और उसकी बुक बन के आज हम कहते हैं कुरान, यानी कि इसमें खुदा ताला का फरमान है। जिस तरह ये कागज पर लिखा हुआ कुरान है, हजर इमाम जो है وہ بولتا ہوا قرآن ہے. ایک دن یہ بات میں سنا چکا ہوں لیکن واپس موقع آیا اور شاید آپ کو یاد آ جائے, کسی نے نہیں سنا تو سن لے. چھوٹی عمر, 3-1 برس کی, حسن حسین دوسرے بچوں کے ساتھ باہر کھیل رہے تھے. مولانا حسین کو بھوک لگی. رسول اکرم کے جو مکان تھے مسجد کے ساتھ, اس وقت رسول اکرم کے پاس ایٹ اے ٹائم 9 بیویاں تھیں. تو سامنے ہی بی بی عائشہ کا جو حجرہ تھا, حجرہ یعنی روم, بی بی عائشہ نانی تھی حسین کی, تو یہ سامنے ہی نزدیک تھا. تو حضرت حسین نانی کے گھر میں گھس گئے, دیکھا تو اوپر ایک چھنکا تھا, یعنی ڈوری کے ساتھ کوئی چیز باندھی ہوئی تھی اور اس کے اندر ایسا کوئی باسکٹ وغیرہ تھی جس میں کچھ کھانے پینے کی چیزیں رکھتے تھے پرانے زمانوں میں, چوہوں سے, بلیوں سے, کتوں سے, جانوروں سے بچانے کے لیے, بچوں سے بچانے کے لیے بھی. حضور کو بھوک لگی تھی, اوپر دیکھا تو وہ باسکٹ لٹکتی تھی, ادھر ادھر دیکھا کوئی اوپر چڑھنے کی جگہ نہیں تھی. 3-1 سال کی عمر تھی تو بہت سی چیزیں گھسیٹ گھساٹ کے ادھر لے کے آئے اوپر چڑھنے کے لیے. اس میں قرآن شریف کے لکھے ہوئے بہت سے پیجز بھی تھے, وہ بھی اٹھا کے لائے اور اس کے اوپر چڑھے. ایسے ہی سمے کے اوپر آگے آگے بی بی عائشہ اور ان کے پیچھے رسول اکرم داخل ہوئے. تو بی بی عائشہ نے دیکھا کہ حسین قرآن کے اوپر کھڑا ہے, تو ہے کر کے چلانے لگی. رسول اکرم فرمایا, ہے کیا, دیکھو قرآن کے اوپر کھڑا ہے. نبی کہتے ہیں قرآن علی قرآن. ایک بڑی باریک, ایک بڑی سمجھنے والی, ڈیپ انڈرسٹینڈنگ کی ایک بات کروں, حضرت امام حسین 1.5 اور 2 برس کی عمر کے بیچ میں تھے. اس کی سائیڈ میں رسول اللہ کے مکان تھے, نماز پڑھی جاتی تھی, رسول اکرم نماز پڑھ رہے تھے. حضور سجدے میں گئے, امام حسین لڑکھڑاتے, بہت اچھی طرح چل نہیں سکتے تھے لیکن یوں ہی جیسے چھوٹے بچے ہوتے ہیں نا, وہ ٹوڈلر چل رہے تھے, ایسے ہی ڈولتے ڈولتے چلتے چلتے آ کے نانا کے کندھے پہ ایک پاؤں ادھر رکھا, ایک پاؤں ادھر رکھا, بیٹھ گئے جیسے ہم سائیکل یا گھوڑے کے اوپر بیٹھتے ہیں. اور رسول اکرم نے پگڑی باندھی ہوئی تھی, پیچھے لمبے لمبے بال تھے حضور کے, دو ہاتھوں سے پکڑ لیے. ابھی سجدہ تو پورا ہو گیا لیکن سر نہیں اٹھایا, سر نہیں اٹھایا. ساری جماعت حیران. حضرت عمر خود کہتے ہیں کہ مجھے ایسا ڈر لگا کہ شاید رسول اللہ کا ہارٹ فیل ہو گیا ہے, سجدے میں گزر گئے ہیں. لیکن بیٹھے رہے. بہت دیر کے بعد, یعنی اتنی دیر کہ ساری نماز پوری ہو سکے, اس کے بعد حضرت امام حسین خود باہر اٹھے. تو نبی کریم نے سر اٹھایا, امام حسین کو گود میں اٹھایا اور کھڑے ہو کے نماز پوری کی. نیچے بیٹھے تو پھر امام حسین کو نیچے رکھتے ہوئے, اٹھتے وقت پھر امام حسین کو اٹھا لے ہوئے. نماز کے اندر یہ سب کام کیا. جب یہ نماز پوری ہو گئی تو بہت سے لوگ باتیں کرنے لگے. حضرت عمر پوچھتے ہیں, یا نبی, مجھے ایسا لگا کہ حضور شاید سجدے میں گزر گئے ہیں. فرمایا, اے عمر, جب حسین میری گردن پہ بیٹھا تو جبریل نے آ کے کہا, اے محمد, جب تلک یہ بیٹھا ہے سجدہ مت اٹھانا. آپ نہیں سمجھے میں نے کیا کہا. بات تو سن لی آپ نے مگر باریکی کیا ہے بولو. مجھے سواد آ رہا ہے اس کا. وہ جو پہلا سجدہ کیا تھا جب امام حسین بیٹھے نہیں تھے, تو وہ سجدہ اللہ کے لیے تھا. لیکن اب یہ دوسرا سجدہ تو حسین کے لیے تھا, کیونکہ حکم یہ آیا کہ جب تک حسین بیٹھا ہے سر مت اٹھانا. تو مطلب کہ حسین سر پہ بیٹھا ہے, یہ سجدہ حسین کے لیے تھا. یہ ہے اماموں کے درجے. ہم اسماعیلیوں کے سوا امام کو کوئی نہیں جانتا, اور اسماعیلیوں کے اندر بھی گنے چنے آدمی جو امام کو جانتے ہیں. ہم مانتے ضرور ہیں امام کون ہے, امام کا درجہ کیا ہے. یہ ہلتے پھرتے چلتے پھرتے ہم انسان کو اللہ کا نور کہتے ہیں. ہم اس کو پیار محبت میں کبھی مجنون لیلا کو کہہ دیا تو ہمارا بھی پیار ایسا ہی ہے. ہم اپنے مولا سے محبت کرتے ہیں, ہم اس سے بہت پیار کرتے ہیں, اور اس پیار کے اندر ہم اس کو سب کچھ سمجھتے ہیں. وہ جو ہے اس کے بغیر کوئی نہیں. اے جی تجھ بنا کوئی آوارانا جیسے سامی امنے چھے تمارو آدھار جی تجھ بنا ہمیں اکلا سامی تجھ بنا ہمیں اکلا سامی تمہیں تھا جو رکھوار جی. 1964 دسمبر کی 26 تاریخ مولا پاکستان کا اپنا پروگرام دو دن باقی تھے, وہ توڑ کے کینسل کر کے نیروبی آئے. اس وقت نیروبی کے اندر پولیٹیکل انسٹیبلٹی تھی, لوگ گھبرا گئے تھے, ایشین لوگوں کو نکالا جاتا تھا, بھاگ رہے تھے. مولا نے گورنمنٹ روڈ کے جماعت خانے میں آ کے, مجھے وہ سین آج بھی یاد ہے, گلے میں چین پہنا ہے, رائٹ ہینڈ کی انگلی سے مولا چین سے کھیل رہے ہیں, لیفٹ ہینڈ سے مائک پکڑا ہوا ہے, ایسے پیار سے ایسی افیکشن کے ساتھ اس کے منہ سے نکلا, میرے روحانی بچوں, مائی ڈیئر اسپرچل چلڈرن. اس کی جو ٹون, اس کے بولنے کی جو وائبریشن تھی دل میں اتر گئی. اتنے پیار سے بولا, کوئی فکر مت کرو, میں تمہاری حالت دیکھ کے, چنتا دیکھ کے پاکستان کا پروگرام دو دن چھوڑ کے میں تمہارے پاس آیا ہوں. ادھر جو کچھ بھی ہو رہا ہے تم بالکل چنتا نہ کرو, ڈونٹ وری ایٹ آل. اور پھر وہ چین کو چھوڑ کے ہاتھ مبارک سینے پہ رکھا, آئی ول وری فار یو. دیکھو مولا کہتا ہے تم فکر نہیں کرو, میں تمہاری فکر کروں گا, مجھے جاؤ تو ڈھونڈ کے لاؤ کدھر سے, ایسا کوئی ہے لیڈر, ایسا کوئی دھرم گرو بتاؤ کہ جو یہ کہے کہ تمہاری فکر میں کروں گا. 1945 میں ممباسا کے اندر ایسٹ افریقن مسلم کانفرنس تھی, ایسٹ افریقن مسلم ویلفیئر سوسائٹی کی. امام سلطان محمد شاہ کھڑے ہو کے کہتے ہیں مسلمانوں کو پوچھا جائے گا کہ تم نے اسلام کے لیے کیا کیا, تو تم کیا جواب دو گے؟ ادھر تو عام مسلمان نہیں تھے, مولوی تھے, ملا تھے, عامل تھے, مفتی تھے, قاضی تھے, بڑے بڑے لوگ تھے وہاں, اور تمام اسلامی فرقوں کے لوگ وہاں تھے, عرب بھی تھے, سواہلی تھے, انڈین پاکستانی وغیرہ سب تھے, اسناشری تھے, بورے تھے, سنی تھے, اسماعیلی تھے, سب جات کے تھے. اسلام کے اندر یہ مانتا ہے, یعنی پوچھا جائے گا کہ تم نے اسلام کے لیے کیا کیا تو تم کیا کہو گے؟ کوئی نے جواب نہیں دیا. مولا نے سیکنڈ ٹائم پوچھا, تھرڈ ٹائم جب یہ کہنے لگے تو صاحب فرمایا کہ تم اسماعیلیوں کی بات چھوڑ دو, ان کی طرف سے میں جواب دوں گا, تمہاری طرف سے کون جواب دے گا؟ ہے کسی کی طاقت؟ کوئی نہ بولا. کون کون یہ کہے کہ میں قیامت کے دن تمہارا بھار میں اٹھاتا ہوں؟ کون یہ کہے کہ قیامت کے دن تمہاری طرف سے میں جو کمداری لیتا ہوں؟ کون کہے؟ کون سے مذہب میں ہے؟ کون سا ایسا گرو لیڈر مرشد ہے کہ جو تمہارے اپنے ماننے والے جو ہیں ان کی طرف سے سارا جواب داری خود اٹھائے؟ یہ کہتا ہے تمہارا جواب دار میں ہوں. قیامت کے دن تو ہے ہی لیکن دنیا میں بھی آ کے امام شاہ کریم صلوات اللہ علیہ فرمایا میرے روحانی بچوں یو ڈونٹ وری آئی ول وری فار یو. اور وری کی نا, ہم کو کینیڈا کون لایا؟ اپنی مرضی سے آئے ہو؟ اس کے دروازے کس نے کھولے؟ 5 برس سٹیزن شپ کے نکال کے 3 برس کس نے کروائے؟ اور ادھر آ کے 10 برس کے اندر ایسے جم گئے ہو کہ جو 50 برس والی دوسری بہت سی قومیں ہیں آج تک ڈھچو پچو ہیں. اس کے پیچھے ایک بہت بڑا راز ہے. ارے دیندارو, یہ کینیڈا کی جو جماعت ہے, جماعت کو معلوم نہیں کہ کینیڈا میں جماعت بنانے کا کارن کیا. وہ کارن تو بہت اعلیٰ درجے کی چیز ہے. کسی دن آیا دل میں تو میں بتاؤں گا, ایک آدھ جو جگہ بول بھی چکا ہوں, لیکن بہت بڑا کارن ہے. میں واپس اس جگہ پہ آؤں کہ اسماعیلی مذہب جو ہے نا وہ مشکل ہے. غیروں کی کھوپڑی میں اسماعیلی مذہب گھستا نہیں, بہت سے اسماعیلیوں کی کھوپڑیوں میں بھی ابھی نہیں گھستا, لیکن اسماعیلی مذہب ہے. اور میں اپنی وعظوں میں 5 سال ہوئے میں کہتا چلا آیا ہوں کہ لا میریا, ہماری جماعت دن بدن گھٹتی جائے گی, بڑھے گی نہیں. ہماری جو جماعت کی جو سنکھیا ہے وہ دن بدن گھٹتی جائے گی. اگر 22 ملین تھے تو اس میں سے 20 ہو جائیں گے, 20 میں سے 18 ہوئیں گے, 16 ہوئیں گے. ہماری جماعت گھٹتی جائے گی. اس لیے گھٹتی جائے گی کہ جو کچے کچے اسماعیلی ہیں, جو چاقو چاقو گندے گندے اسماعیلی, سوائلی میں چاقو کہتے ہیں ڈرٹی کو, وہ اسماعیلی مذہب میں سے نکلتے جائیں گے. ان کی کھوپڑی میں اسماعیلی مذہب نہیں بیٹھے گا, ان کے دلوں میں شک پیدا ہوئیں گے. آپ میری بات کو گئے 20 برس سے دیکھ لو, اور انشاءاللہ مجھے بھی ایک دن گزرنا نہیں, آپ جوان آدمی ہو, کبھی فیوچر میں 50 برس کے بعد یاد کرو گے, ہاں ایک ابو علی مشنری تھا, وہ ہمیں کہتا تھا ہماری جماعت گھٹے گی, مومن تھوڑے رہیں گے, تھر تھر مومن بھائی کوئی کوئی رہ سکے. بھلے ہو سکتا ہے کہ اسماعیلی مذہب میں ہی رہے. وینکوور میں ایک آدمی ہے اسماعیلی, مگر اسماعیلی مذہب کا دشمن ہے. کھانے آتا ہے کبھی کبھی, جب کوئی تعلیقہ آتا ہے یا اناؤنسمنٹ ہوتی ہے سن کے چلا جاتا ہے. نہ وہ دعا کراتا ہے, نہ دعا پڑھتا ہے, نہ سجدہ دیتا ہے, کچھ نہیں. ایسے تو بہت ہیں, ایسے بہت سے اسماعیلی ہیں لگ بھگ ہر جماعت خانے کے اندر کہ دعا کے اندر بیٹھے رہتے ہیں, وہ سجدہ نہیں کرتے, سر بھی نہیں جھکاتے. یا تو جان بوجھ کے کہ ان کا ایمان خراب ہے, اور یا اس لیے کہ ان کا دھیان دعا میں نہیں. اسماعیلی مذہب جو ہے نا یہ نبیوں کا مذہب ہے. ان لوگوں کو کہ جو دنیا کے کیڑے ہیں ان کو یہ مذہب کام نہیں آتا. یہ مذہب ان کو کام آتا ہے کہ جو دنیا کو چھوڑ کے اس سے پیار کرے, ان کو یہ چیز نظر آتی ہے. یاد رکھو دیندارو, ہم جو کچھ بھی دیکھتے ہیں اس کی 2 وجہ ہیں, بتیاں جل رہی ہیں اور ہماری آنکھوں کے اندر سائٹ ہے, اس لیے یہ چیز نظر آتی ہے. ہماری آنکھیں ٹھیک ہیں لیکن بتیاں اگر نہیں تو ہمیں کچھ نظر نہیں آئے گا, اور اگر بتیاں ہیں اور آنکھیں خراب ہیں تو ابھی کچھ نظر نہیں آئے گا. سائٹ بھی چاہیے, بتی بھی چاہیے, ایمان بھی چاہیے. سائٹ کا میرا مطلب ایمان ہے, ایمان بھی چاہیے اور حضر ایمان کی شناخت بھی چاہیے, تو دل کے اندر نظر آئے گا تو اس کو روشنی ملے گی. جو آدمی 10 وند نہیں دیتا, خدا کی قسم وہ ساری زندگی نہیں لیکن 10,000 زندگیاں بھی اس کو ملیں گی, اس کے دل میں کبھی ایمان نہیں آئے گا. اگر ایمان چاہتے ہو اپنی 10 وند برابر دو. یہ ساری چیزیں جو کچھ بھی میں نے کہیں امام کی محبت اور فرمان میں آ جاتے ہیں. امام سے محبت کرو, پیار کرو, اپنے آپ کو, اپنی اولاد کو, اپنے مال کو, اپنے